الحمد لله نحمده ونستعينه ونستغفره ونؤمن به ونتوكل عليه ونعوذ بالله من شرور أنفسنا ومن سيئات أعمالنا من يهد الله فلا مضل له ومن يضلله فلا هادي له ونشهد أن لا إله إلا الله وحده لا شريك له ونشهد أن سيدنا مولانا محمدا عبده ورسوله صلى الله تبارك وتعالى عليه وعلى آله وصحبه وبارك وسلم تسليما كثيرا أما بعد أعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم وذروا ظاهر الإثم وباطنه إن الذين يكسبون الإثم سيجزون بما كانوا يقترفون وقال إن تجتنبوا كبائر ما تنهون عنه نكفر عنكم سيئاتكم وندخلكم مدخلا كريما صدق الله العظيم بزرگان محترم برادران اسلام السلام علیکم ورحمۃ اللہ وبرکاتہ خطبے میں جو آیت تلاوت کی گئی ہے اس کا معنی یہ ہے کہ ظاہر کے اور باطن کے سب گناہوں کو چھوڑ دو جو لوگ گناہ کرتے ہیں ان کو سزا دی جائے گی ان کے کاموں کی دوسری آیت میں یہ آیت کا مطلب یہ ہے اگر تم بڑے بڑے گناہوں سے بچ جاؤ گے تو چھوٹے چھوٹے گناہوں کو ہم خود معاف کر دیں گے اور عزت کی جگہ میں تمہارا داخلہ کرا دیں گے تمہیں داخل ہونے دیں گے اللہ تعالیٰ نے قرآن اتار کر رسولوں کو بھیج کر قرآن میں میری مرضی کا فلاں کام کر سکتے ہیں میری ناپسند کا فلاں کام نہیں کر سکتے احکام دے کر چاہے وہ کرنے والے ہوں چاہے وہ بچنے والے ہوں ہم پر ایک بہت بڑا احسان فرمایا ہے اللہ نے ہدایت دی ہے رہبری کی ہے کہ تم کو دنیا میں ایسے جینا ہے اللہ تعالیٰ کے اس بتانے کے پیچھے اللہ کا کوئی فائدہ نہیں ہے اللہ نے ہم کو گناہوں کی تفصیلات بتائی کہ یہ میرے نافرمانیوں کی لسٹ ہے اس سے بچو اور یہ کرنے والے تمہارے کام ہیں یہ کرنا ضروری ہے یہ ضرور کرو تو فرائض اور احکام کی جو ایک لسٹ ہے ممنوعات محرمات اور گناہوں کی جو ایک لسٹ ہے اور اس لسٹ کو اللہ نے قرآن میں اور اللہ کے رسول کی زبانی حدیثوں کے اندر بیان فرمایا ہے تو اللہ تعالیٰ کا یہ بیان فرمانا امت مسلمہ پر امت محمدیہ پر اور اس کے بندوں پر بہت بڑا احسان اور کرم ہے کہ اس کے پیچھے سوچنے والی بات ہے اس ہدایت اور رہبری کے پیچھے اللہ کا کوئی فائدہ نہیں ہے اللہ نے یہ ہمارے فائدے کے لیے اتارا ہے اور وہ فائدہ کیا ہے وہ فائدہ یہ ہے کہ ہم کو تکلیف نہ ہو وہ فائدہ یہ ہے کہ ہم کو تکلیف نہ ہو اس آیت میں یہی بتایا جا رہا ان الذین یکسبون الاثم سیجزون بما کانوا یقترفون اے بندو تم کو گناہ چھوڑنے پڑیں گے اگر نہیں چھوڑو گے تو نقصان اٹھاؤ گے سزا کی صورت میں تو وہ جو سزا مل رہی اس سے بچایا جا رہا کہ یہ کرنے پہ یہ سزا ملے گی دنیا کے اندر ہم کسی کی بھی رہبری کر لیں کسی کی بھی رہبری کر لیں تو کچھ نہ کچھ نفع ہوتا ہے بولنے والے کو بھی کم سے کم یہ نفع ہوتا ہے کم سے کم اس کا یہ فائدہ ہوتا ہے کہ وہ اپنی جوش طبیعت میں والدین اپنے اولاد کے ساتھ جو کام کرتے ہیں وہ بے لوث ہوتا ہے بے شک مگر ان کو اللہ نے ایک محبت کا جوش عطا کیا اس جوش میں وہ کام کرتے ہیں اور اس کو کر کے ان کو تسلی ملتی ہے اللہ تعالیٰ کے ساتھ یہ معاملہ بھی نہیں ہے کہ وہ بندوں کے ساتھ جوش میں آ کر کے رحمت کا معاملہ فرمانے اللہ کی رحمت کا جوش میں آنا اور مطلب ہے اور جوش سے مجبور ہو کر کے کوئی کام کرنا اور مطلب ہے انسانوں کے اندر جو کم سے کم نفع کی صورت ہے نا وہ یہی ہے کہ کم سے کم ہم اپنے جوش میں آ کر کے فلاں کا بھلا ہو جائے ہم یہ کام کر دیتے ہیں تو یہ ہمارے لیے بے شک خلوص کی بات ہے بے لوسی کی بات ہے نیک نفسی کی بات ہے مگر ہے ہمارا فائدہ اللہ ہم کو جو حکم دیتے ہیں جو رہبری کرتے ہیں اس میں غور کر کے دیکھیے اللہ تو اس جوش سے مجبور ہو کر بھی نہیں کرتے اور ہمارے ہم کو بتانے سے ان کی ذات کا تو کوئی فائدہ نہیں ہے اور ہم کو نہ بتانے سے ان کا تو کوئی نقصان نہیں ہے اس کے باوجود وہ بتا رہے ہیں تو صرف ہمارے ہی فائدے کے لیے بتا رہے ہیں یہ تمہید عرض کرنے کا مقصد یہ ہے کہ مسلم معاشرے کے اندر بہت سے اللہ کی نافرمانیاں رائج ہو گئی ہیں سب جانتے ہیں عقائد کی لائن سے عبادتوں کی لائن سے معاملات کی لائن کے معاشرت اور اخلاق کی لائن کے سیاسیات اور حکومتوں کی لائن کے, یعنی ہر لیول پر اللہ کی نافرمانیاں عام ہیں. بدعقیدگی, عبادتوں کا جو فرائض ہے ان کو چھوڑ دینا, معاملات کے جو طریقے بتائے جا رہے کہ فلاں معاملہ فلاں طریقے سے کرو اس کو چھوڑ دینا, معاشرت میں جو ہدایات ہے اس کو فالو نہیں کرنا, اخلاقیات کے جو برتنے کا حکم ہے ان کو ایزی لے لینا, اور ساری چیزوں میں منمانی کرنا, عبادات ہو, معاملات ہو, اخلاق ہو, معاشرت ہو یا عقائد ہو, سب جگہ منمانی کرنا کہ سب چلے گا, نہیں کوئی مسئلہ نہیں. اگر کوئی مسئلہ نہیں ہے تو پھر قرآن کا کوئی مقصد بھی نہیں ہے. سب کچھ ہم سب اپنی مرضی سے اگر کر سکتے ہیں اور کوئی مسئلہ ہی نہیں ہے تو سمجھ لیجئے پھر ہم معاذ اللہ قرآن کا کوئی مقصد ہی نہیں ہے. قرآن آخر یہی تو بتانے کے لیے آیا ہے کہ فلاں عقیدہ رکھنے سے مسئلہ ہے, فلاں رکھنے سے نہیں ہے, فلاں کام کرنا ہوگا, نہیں کرو گے تو مسئلہ ہوگا, معاشرت کے اصول اپنانے ہوں گے, نہیں اپناؤ گے تو مسئلہ ہوگا, بزنسز فلاں طریقے سے کرنے پڑیں گے, نہیں کرو گے تو مسئلہ ہوگا, یہی بتانے کے لیے تو قرآن آیا ہے. اللہ کے رسول صلی اللہ علیہ وسلم کی احادیث اللہ کے رسول نے بیان فرمائی ہے, اور آج امت مسلمہ کے لیے یہ کوئی بات ہی نہیں ہے. تو ہم یہ سمجھ رہے ہیں کہ ہم کو گناہوں کی لسٹ دے کر, فرمبرداریوں کے احکام کی لسٹ دے کر کے ہمیں پابند کیا جا رہا, ہم کو خامخواہ زندگی انجوائے کرنے سے روکا جا رہا, روکا نہیں جا رہا, تکلیف سے بچایا جا رہا, گناہوں کی لسٹ دے کر کے تکلیف سے بچایا جا رہا, احکام کی لسٹ دے کر کے مشقت سے بچایا جا رہا, آخرت کے عذاب سے بچایا جا رہا. چند دنوں کی زندگی کے بعد ہمیشہ ہمیشہ کی جو زندگی ہے اس زندگی میں, اس زندگی کا جو نقصان ہے وہ حقیقت والا نقصان ہے, وہاں کا جو خسارہ ہے حقیقت میں وہ خسارہ ہے, وہاں کا جو عذاب اور تکلیف ہے حقیقت میں وہ عذاب اور تکلیف ہے. یہاں جس چیز کو راحت سمجھ رہے ہیں وہ راحت بھی راحت نہیں ہے, یہاں جس چیز کو تکلیف سمجھ رہے ہیں وہ تکلیف بھی تکلیف نہیں ہے. بہت سے بہت آدمی کو یہ ہوگا کہ جان کا نقصان ہوگا دنیا میں, مال کا نقصان ہوگا. جان کا نقصان ہوا تو طبیعت کی بیمار پڑ گئی شکل میں ہوگا یا جان چلی گئی اس شکل میں ہوگا. مال کا نقصان ہوا تو تھوڑا سا مال نقصان ہوا, ضائع ہوا یا زیادہ ضائع ہو گیا. اب آپ غور کر کے دیکھ لیں, چاہے آدمی بیمار پڑا ہو یا آدمی کے گھرانے میں, خاندان میں, جان پہچان کے لوگوں میں, اعزاء اقربا کے اندر کسی کا انتقال ہوا ہو, کسی کا کوئی بزنس کا اور مال کا تھوڑا سا نقصان ہوا ہو یا پورا وہ مفلس اور قلاش ہو گیا ہو, اس کے بعد بھی زندگی کی صورتیں نکل آتی ہیں, اس کے بعد بھی جینے کی اور ضرورتوں کے پورا کرنے کی شکلیں اللہ پاک دنیا میں قائم اور دائم رکھتے ہیں. کم سے کم یہ ہو جاتا ہے کہ تسلی دینے والے ہمارے پاس موجود ہوتے ہیں, کم سے کم یہ ہوتا ہے کہ تسلی دینے والے ہمارے پاس ہوتے ہیں. اور ایک مصیبت آتی ہے تو دوسرے ہزاروں مصیبتوں سے اللہ پاک بچاتے ہیں. جس وقت بیمار ہیں, سر کا درد ہے تو باقی بدن سلامت ہے, پیٹ کا درد ہے تو باقی بدن سلامت ہے, ایک جان گئی تو باقی خاندان محفوظ ہے, مال کا کچھ ضیاع ہوا تو جان کا بھی جا سکتا تھا, جان بچ گئی. دنیا کے اندر نقصان ہو بھی رہا ہے تو وہ نقصان بے شک ہے, مگر ایسا نقصان نہیں ہے کہ اس کے پیچھے آخرت کا نقصان کر لیا جائے. آخرت کا نقصان کیسا نقصان ہے, وہاں پر بندے کو راحت کا نشان نہیں ہوگا, آرام کا سوال ہی نہیں ہے. سب سے ہلکا عذاب حضور پاک صلی اللہ علیہ وسلم نے فرمایا جو دیا جائے گا وہ یہ ہوگا کہ آگ کے جوتے پہنا دیے جائیں گے. سب سے ہلکا عذاب جو حدیث شریف میں آیا ہے, آگ کے جوتے پہنا دیے جائیں گے جہنمی کو. اس سے اس کی کیفیت یہ ہوگی, اسے اس کا دماغ کھولنے لگے گا, پہنا ہے پیر میں اور تکلیف پورا سر سے اوپر جا رہی ہے, پیر سے لے کے سر تک. اور پھر اس کی کیفیت یہ ہوگی کہ وہ بندہ یہ سمجھ رہا ہوگا سب سے زیادہ عذاب میں ہوں, وہ یہ سمجھ رہا ہوگا کہ سب سے زیادہ تکلیف میں ہوں. پھر یہ جو کیفیت ہے یہ ختم ہو رہی نہیں, بڑھتے جا رہی, بڑھتے جا رہی, بڑھتے جا رہی. دنیا میں تو یہ ہوتا ہے نا, آدمی کو کم سے کم ایک حد کے بعد, اردو میں ایک شعر ہے, درد کا حد سے گزرنا ہے دوا ہو جانا, درد جب زیادہ بڑھ جاتا تو اس کی عادت ہو جاتی, درد کا حد سے گزرنا ہے دوا ہو جانا. کم سے کم یہ شکل ہو جاتی ہے کہ درد شدت اختیار کرتا ہے تو آدمی کی موت ہو گئی اور درد ختم, वहां तो ला यमू तो फी हा वला यहया, ना जिंदगी है कि आदमी सुकून से रह सके, ना मौत है कि उसे इस अजाब से नजात मिल सके। दुनिया में कम से कम यह हो जाता है अगर बंदा हर एतबार से शिद्दत महसूस कर रहा है तो तसल्ली देने वाले साथ मौजूद होते हैं, ख्याल रखने वाले पास मौजूद होते हैं, उसके हम जिनसों में और लोगों को भी उस किस्म की बीमारी और तकलीफ होती है, तो उनकी बीमारी से उनकी तकलीफ से इसको तसल्ली मिलती है। आखिरत में तो ये भी नहीं है, वहाँ तो ताने मिलेंगे, एक दूसरे को बोलेंगे, किस्म किस्म के ताने कुरान करीम के अंदर खुद इरशाद हुए, उधर पाक ने हादिस के अंदर उसकी तफसीलात को बयान फरमाया। तो आखिरत के का नुकसान हकीकी नुकसान, दुनिया का नुकसान नुकसान की सूरत है, हकीकत में नुकसान नहीं है। अगर तकलीफ है बेशक, मगर ऐसा नहीं है कि उसके पीछे हम आखिरत का नुकसान आखिरत की तकलीफ को गवारा कर लें, दुनिया की तकलीफ हमारे लिए तकलीफ बन जाए और आखिरत की तकलीफ कोई तकलीफ ना हो, ये मुसलमान के लिए इंतहाई परेशान कुन बात है अगर मुसलमान ऐसा सोचने लग जाए। गुनाहों की जो लिस्ट है वो हमारे फ़ायदे के लिए हमको बताई गई, गुनाहों की कई सारी किस्में हैं, बहुत सारे टाइप हैं उसके। मुस्लिम माशरे में जिस आज की नशिस्त में जिस बात की तरफ तवज्जो दिलाने का इरादा है वो ये है कि बहुत से गुनाहों को हम गुनाह समझते हैं इसलिए नहीं करते, बहुत से गुनाहों को हम गुनाह समझते हैं फिर भी करते हैं। मिसालें मैं आपके सामने अर्ज करता हूं, हालांकि वो जो दो गुनाह होते हैं दोनों हराम हैं, दोनों बराबर दर्जे के नाजायज हैं, दोनों की बुराई उतनी ही है, दोनों अल्लाह की नज़र में उतने ही बुरे हैं। अगर किसी को बोला जाए कि ये सुअर का गोश्त है खाइए, बोलेंगे नहीं भाई नहीं खाते, क्यों? सुअर हराम है। अगर किसी को बोला जाए कि ये शराब है पीजिए, तो बोलेंगे कि नहीं इस्लाम में शराब हराम है हम नहीं पीते। लेकिन अगर उन्हीं को, यानी बहुत सारे लोग ऐसे मिल जाएंगे उम्मत मुस्लिमा के, कि वो सुअर को के गोश्त को हराम समझेंगे, खिंजीर के गोश्त को हराम समझेंगे, लेकिन सूद को हराम नहीं समझेंगे, या हराम समझेंगे ताबील करके खा लेंगे। पीने की चीजों में भी यही बात आप देख लेंगे कि शराब पीने से वो रुकेंगे, लेकिन जिस चीज के अंदर अल्कोहल वगैरह मिला हुआ होगा उसके पीने में एहतियात नहीं करेंगे कि भाई थोड़ी सी मकदार मिली हुई थी इसको पी सकते हैं। मसले की तहकीक तो कर लेते, कितनी मकदार जायज है कितनी अजायज है बगैर तहकीक के आप उसका इस्तेमाल कर रहे हैं। तो एक ही चीज है, एक चीज हराम है और उसको पीने से गुरेज है, और दूसरी चीज हराम है और उसकी उससे कोई एहतियात नहीं। किसी को जिना कर बदकारी का मौका मिल जाए तो अपने आप को बचाता है कि मैं खुद पर और अपने खानदान पर ये इज्जत बेइज्जती का यह धब्बा लगाना नहीं चाहता, और मैं इतना बुरा बनना नहीं चाहता, मैं किसी की इज्जत खराब करना नहीं चाहता, थोड़े से मजे के खातिर मैं अपनी दुनिया और आखिरत तबाह करना नहीं चाहता, वो पीछे हट जाता है। लेकिन जो जिना से बचता है वो गीबत से आपको बचता हुआ नजर नहीं आएगा, हालांकि अलगीबत अशद्दु मिन अज़्ज़िना। हुज़ूर पाक सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया कि गीबत का गुनाह जिना के गुनाह से बढ़कर है। हमारी ख्वातीन के अंदर बाज़ ऐसी चीज़ें पाई जाती हैं, उसकी तरफ भी तवज्जो दिलाना ज़रूरी है, खासकर लिबास के हवाले से, बालों के हवाले से आप देख लें, खुशबू के हवाले से आप देख लें। बदन कवर करके चलेंगे, बाल खुले छोड़ देंगे। बदन कवर क्यों किया है? क्योंकि इस्लाम का हुक्म है। तो फिर बाल को कवर करने का हुक्म नहीं है इस्लाम का? वो भी तो है, उसको भी करना है। वहाँ पर गफलत हो रही है कि एक चीज़ को इस्लाम का हुक्म समझ के अपनाया जा रहा और दूसरी चीज़ उसी के पैरेलल आपको मिलेगी तो उसको छोड़ दिया जा रहा। लिबास के पहनने के अंदर पूरा लिबास पहन रहे हैं, क्यों पहन रहे हैं? क्योंकि सतर दिखा नहीं सकते, इस्लाम में मना है, इस वास्ते नहीं दिखा सकते, पूरा लिबास पहन रहे हैं, बहुत अच्छी बात है। इतना चुस्त पहन रहे कि आज़ा का की साख्त मालूम हो जा रही, इतना टाइट पहन रहे कि आज़ा की साख्त मालूम हो जा रही। हुज़ूर पाक सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया ये भी नंगा पा है, क़यामत के करीब ऐसा फैशन आम होगा, रुब्बा आरियातिन रुब्बा कासियातिन आरियातिन, बहुत से कपड़े पहनने वालियाँ कपड़े पहनने के बावजूद बरह नहीं होंगी, बेलिबास ही होंगी। इसका मतलब क्या है? इसका मतलब यही है कि उनके लिबास इतने चुस्त होंगे, या फिर सारा है ढीला भी लिबास है, यानी टाइट भी नहीं है और पूरा बदन कवर भी कर रहा है, लेकिन बारी कितना है कि आज़ा झलकते हैं। ये भी रुब्बा कासियातिन आरियातिन के अंदर आता है। ख्वातीन में एक और मरज बहुत आम है जिसपे हमको समझा के, नरमी से उनको समझा के बता के उसे रुकाने की ज़रूरत है, और वो मरज ये है, गैदरिंग्स में जाते हुए खुशबू का इस्तेमाल, घर से निकलते हुए खुशबू और खुशबू का इस्तेमाल, परफ्यूम का इस्तेमाल, इतर का इस्तेमाल, ये बहुत ही बुरी बात है। आप अंदाज़ा करें, हुज़ूर पाक सल्लल्लाहु अलैहि वसल्लम फरमा रहे हैं कि जो औरत घर से खुशबू लगा के निकलती है वो फुलानी फुलानी है, बदकिरदारी की तरफ इशारा है। अगर किसी को यह बोला जाए कि जो खुशबू लगाकर निकले कि तुम जानिया हो, तुम फाहिशा हो, तुम बदकार हो, तो कितनी बड़ी गाली है उसके लिए। कोई अपने अपने लिए इस गाली को बर्दाश्त नहीं कर सकता। हुजूर पाक सल्लल्लाहु अलैहि वसल्लम की तरफ से उसके लिए यह टाइटल तय है जो ये करके जा रहा है घर से। हम बोले या नहीं बोले, उलमा बोले या नहीं बोले, हुजूर ने तो फरमा दिया है कि यह ऐसा है, उसमें तो कोई दो राय नहीं हो सकता ना। फहिया कैता व कैता, यह हदीस में अल्फाज आए। खुशबू का इस्तेमाल घर से निकलते हुए जो खवातीन करती हैं गैदरिंग्स में जाने से पहले, दो चीज़ें हैं इसमें थोड़ा क्लियर होना चाहिए। वो ये है कि एक है, हम अगर कोई हमसे गले मिले, हमारे करीब आए, तो उसको तकलीफ ना हो, नागवारी ना हो पसीने वगैरह की बू से, इसके लिए ड्यूड्रेंट वगैरह का इस्तेमाल है, उस हद तक गुंजाइश है कि आप खड़े हुए हों तो आपको उसकी खुशबू ना आ रही हो, लेकिन आप पास जाएं तो फिर नागवारी ना हो उसकी पसीने वगैरह की बू से, ये एक लेवल है, इसकी इजाज़त है। लेकिन एक ये है कि आप गुजर रहे हों तो गुजरने वाला अपनी खुशबू भी साथ छोड़ता जाए, वो आगे बढ़ गया उनकी खुशबू पीछे रह गई, ये तो कॉमन है ना, ये बहुत बड़ा गुनाह है ये। यानी जिना, हुज़ूर पाक सल्लल्लाहु अलैहि वसल्लम फरमा रहे हैं कि एक तरफ कोई जिना को नापसंद करता है, दूसरी तरफ ये काम करता है और इसको गुनाह नहीं समझता। ऐसे ही औरतों के कहने से बाद हजरात ऐसे गुनाह कर लेते हैं, कमाई के हवाले से हो गए, लिबास के हवाले से हो गए, वज़ाकता के लिहाज से हो गए, हमारे बाल वगैरह रखने और कटाने के लिहाज से हो गए, बीवी को नहीं पसंद है इसलिए हम जो है ना दाढ़ी कटा लेते हैं। शौहर के बोलने पे औरतें हिजाब तर्क कर देती हैं, भाई हमारे शौहर को पसंद नहीं है, वो मुझे रोकते हैं, इसलिए मैं ना निकाब करती हूँ ना हिजाब करती हूँ। ये एक बहुत बड़ा उसूल है। वो उसूल क्या है? काफिर क्या काम कर रहा है? काफिर यही कर रहा, अल्लाह का हुक्म नहीं मान रहा, अपने दिल की बात मान रहा है। हुज़ूर पाक सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया, ला ताअता लिमखलूकिन फी मासियतिल खालिक, जहां अल्लाह का हुक्म टूट रहा हो वहां पर किसी मखलूक की बात नहीं मानी जाएगी। वालदैन बाज़ दफ़ा ऐसी चीज़ों का हुक्म दे देते हैं जो शरीयत में जायज़ नहीं है, हराम है, तो उलमा फरमाते हैं कि उनकी बेअदबी हम फिर भी नहीं कर सकते, लेकिन उस काम के करने की इजाज़त भी नहीं होगी। कुरान शरीफ में आया है, व इन जाहदा का आला अन तुशरी का भी मालई सल का भी इल्म, ए इंसान अगर तुझे तेरे काफिर वालदैन हुक्म दे कि तू मेरे साथ शिर्क कर जिसका तुझे इल्म भी नहीं है, फला तुतिअहुमा, तो उनकी बात नहीं मानना। व साहिबहुमा फिद दुनिया मारूफा, हाँ दुनिया में वालदैन के साथ उनके एहसान का जो बदला देना है, उनके साथ जो हुस्न सलूक करना है, उसमें भी कमी नहीं आना चाहिए। व साहिबहुमा फिद दुनिया मारूफा व तबि सबील अमन अनाब इलै, और मेरी तरफ रुजू होने वाले वालों के रास्ते को थाम के चलो, जो लोग मेरी तरफ आ रहे हैं उनकी सफ़ और उनकी रो में तुम भी शामिल हो जाओ। सुम्मा इलैया मरजिउकुम फअनब्बिउकुम बिमा कुंतुम तअमलून, सब लग रहा है कोई इधर से अमेरिका जा रहा है, अमेरिका से इंडिया पाकिस्तान जा रहा है, कहीं और जा रहा बिजनेस के लिए, इलैया मरजिउकुम, सब इधर उधर फिरते फिराते आखिर में जहां आने वाले हैं वो मेरी हस्ती, फअनब्बिउकुम बिमा कुंतुम तअमलून, और हर जगह तुम्हारी एयरपोर्ट पे पूछताछ होती है, तुमको तुम्हारे कारनामे बताए जाते हैं, क्यों जा रहे हैं, वही हुआ या नहीं हुआ जिस काम के लिए गए थे वगैरह वगैरह। अब जब तुम मेरे पास आओगे तो मैं थोड़ी छोड़ दूंगा तुमको, ये मेरे पास भी होकर के रहेगा। फअनब्बिउकुम बिमा कुंतुम तअमलून, जो करके आए सारा कुछ पूछा जाएगा और बोला जाएगा। तो बहुत से गुनाहों की ऐसी लिस्ट मौजूद है जिसमें से हम कुछ गुनाहों को इसलिए छोड़ते हैं कि हराम है, और कुछ गुनाहों को हराम होते हुए भी उसको अनजान हो जाते हैं, उसको ईजी ले लेते हैं, ये इजी लेने की गुंजाइश नहीं है। कुरान शरीफ में आया है, ذروا ظاهر الاثم وباطنه, ज़ाहिरी गुनाहों को भी छोड़ दो, बातिनी गुनाहों को भी छोड़ दो, दिल के गुनाहों को भी छोड़ दो, हसद है, तकब्बुर है, दूसरे को हकीर समझना है, दुनिया की लालच और मोहब्बत रखना है, बेसब्री है, नाशुकरी है, ये सारे दिल के गुनाह हैं। तो इन सारे गुनाहों से भी खुद को बचाना है, आँख के, कान के, नाक के, जबान के, पेट के, बातचीत के जो गुनाह होते हैं उनसे अपने आप को बचाना है, खाने पीने में एहतियात के साथ में ज़िंदगी गुजारना है, अल्लाह के जो हकूक़ फ़राइज़ की सूरत में उनको अदा करना है, बीवी बच्चों के जो हकूक़ उनको अदा करना है, जॉब के अंदर जो कर सकते हैं वही करना है, कमाई में और खर्चने में हुदूद का लिहाज करना है, रखना है। इन तजतनिबु कबाइरा मा तुन्हौन अन नुकफ्फिर अन्कुम सय्यातिकुम, इंसान ख़ता से पाक नहीं हो सकता, तुमसे गुनाह तो होंगे लेकिन तुम बड़े से बचो, छोटे हम खुद माफ़ कर देंगे। इन तजतनिबु कबाइरा मा तुन्हौन अन, जिन गुनाहों से तुमको रोका जा रहा है वो काफ़ी लंबी लिस्ट है, और वो तुमको اللہ تعالیٰ بندوں کو اپنے لیے نہیں روک رہے، بندوں کے لیے روک رہے کہ ان کو آخرت میں جس نقصان کا سامنا ہے اس نقصان سے بچانا ہے، اور بغیر غرض کے بچانا ہے، اللہ کو اس سے کوئی غرض اور نفع نہیں ہے، حتیٰ کہ اتنا نفع بھی نہیں ہے جتنا نفع کے والدین کی بیلوسی میں ہوتا ہے، اس کے باوجود وہ بتا رہے ہیں تو ہم پر احسان کر رہے ہیں، اس احسان کا صلہ یہی ہے، فذکرونی اذکرکم، تم مجھے یاد کرو میری اطاعت کر کے، میں تمہیں یاد کروں گا تمہیں جزا دے کے، انعام دے کے، واشکرو لی، اور میرا شکر کرو کہ میں نے قرآن اتارا ہے، اس لیے اتارا ہے کہ ان احکام پر عمل کرو، رسول کو بھیجا ہے اس لیے بھیجا ہے کہ اس کی تعلیمات کو اپناؤ، ولا تکفرون، اب تم قرآن کو چھوڑ کر رسول کی تعلیمات کو چھوڑ کر ناشکری مت کرو. اللہ تعالی ہم سبوں کے لیے اللہ کی تمام تر نافرمانیوں سے بچنا آسان فرمائے، نیکیوں کا اور برائیوں کا حقیقی علم ہم سب کو نصیب فرمائے، اور ان کے ساتھ جو معاملہ اللہ کو پسند ہے اسی معاملے کو برتنے کی توفیق مرحمت فرمائے. وآخر دعوانا الحمدللہ رب العالمین.